بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ مائدہ کی آیت کرمانک 54, 55 اور 56 کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔
یا ایھا الذین آمنوا من یرتد منکم عن دینہ فسوف الله بقوم يحبهم ويحبونه فسوف يأتي الله بقوم يحبهم ويحبونه أذلة على المؤمنين أعزة على الكافرين يجاهدون في سبيل الله ولا يخافون لومة لائم، ذلك فضل الله يؤتيه من يشاء والله واسع عليم۔ إنما وليكم الله ورسوله والذين آمنوا الذين يقيمون الصلاة ويؤتون الزكاة وهم راكعون، ومن يتول الله ورسوله والذين آمنوا فإن حزب الله هم الغالبون۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتیان کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، تم میں سے جو کوئی اپنے دھرم سے پھرے گا وہ جان لے کہ اسے ایشور کو کوئی ہانی نہیں ہوگی، کیونکہ بھوشیہ میں ایشور ایسے لوگوں کو لائے گا جنہیں وہ پسند کرتا ہوگا، اور وہ بھی ایشور کو پسند کرتے ہوں گے۔ وہ ایمان والوں کے سمکش نرم اور کافروں کے سمکش کڑے ہوں گے۔ وہ ایشور کے مارگ میں جہاد اور سنگھرش کریں گے تتھا کسی دھکار کرنے والے کی دھکار سے نہیں ڈریں گے۔ یہ ایشور کی کرپا ہے جسے وہ جس کو چاہتا ہے پردان کرتا ہے، اور ایشور اتیانت ویاپک گیان والا اور جانکار ہے۔ ہے ایمان والو، تمہارا ابھیبھاوک تتھا سوامی کیول ایشور، اس کا پیغمبر، اور وہ ایمان والے ہیں جو نماز قائم کرتے ہیں اور رکو کی استھتی میں زکات دیتے ہیں، اور جو کوئی ایشور، اس کے پیغمبر تتھا ایسے ایمان والوں کی ابھیبھاوکتا اور سوامتو کو سویکار کرے تو جان لو کہ نسندیہ ایشور کا گٹھی پربھتو پراپت کرنے والا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، ہمارا یہ پرسارن آپ شارٹ وے میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ آج گروار ہے، فروردین کی 17، رمضان کی 15 اور اپریل کی 6 تاریخ۔ اس سبھا میں پرسارت ہونے والے کارکرم اس پرکار ہیں۔ سب سے پہلے آپ سنیں گے وشو سماچار، اس کے بعد راجنیتک چرچا، اس کے بعد ہم آپ کو ایک وشیش کارکرم سنوائیں گے، اور انتم کارکرم ہوگا سفل مہیلائیں۔ تازہ اور وستت خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھتے رہیے، پتا ہے parstoday.ir/hi۔ اب آپ سید میسم سے وشو سماچار سنیے۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ورشٹھ نیتا نے کہا ہے کہ مانو ادھیکاروں کی بات پشچم کے منہ سے اچھی نہیں لگتی ہے۔ ایران اور سعودی عرب اپنے راجنیتک مشنوں کو پھر سے کھولنے پر سہمت ہوئے ہیں۔ اسرائیل کے لڑاکو ویمانوں نے لگاتار دوسرے دن بھی غزہ پٹی پر بمباری کی ہے۔ اسلام آباد ہائی کورٹ نے کہا ہے کہ عمران خان کو ان کے شایان شان سرکشا دی جانی چاہیے۔ اب آپ وستار سے سماچار سنیے۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی نے کہا ہے کہ مانو ادھیکاروں کا دعویٰ پشچم کے منہ سے اچھا نہیں لگتا ہے۔ حضرت امام حسن علیہ السلام کے شبھ جنم دیوس کے اوسر پر فارسی سہت اور بھاشا کے پروفیسروں و بدھی جیویوں، یوا شاعروں اور دیش کے اہم لوگوں نے سپریم لیڈر سے ملاقات کی۔ اس اوسر پر انہوں نے کہا کہ پشچم مول روپ سے مانو ادھیکاروں کا دشمن ہے۔ انہوں نے کہا کہ پشچم کے سبھی مانو ادھیکاروں کو داعش میں اور لوگوں کو زندہ جلا دینے یا پانی میں ڈوبا دینے یا آتنکوادی سنگٹھن ایم کیو یا صدام کے سمرتھن اور فلسطین تدا غزہ کے ورودھ اپرادھوں میں دیکھا جا سکتا ہے۔ اسلامی کرانتی کے ورشٹھ نیتا نے تہران کی سڑکوں پر مومن یوواؤں کی ہتیا اور ان کے جنسنہار کو مانو ادھیکاروں کے سمرتھن کے دعوے کے جھوٹے ہونے کی ایک اور مثال قرار دیا، اور کہا کہ آرمان علی وردی اور روح اللہ اجمیان جیسے ہمارے سب سے پوتر یوا پشچمی میڈیا کے اکسانے، بھڑکانے اور پرشکشن سے خطرناک یاتناؤں کا شکار ہو کر مارے گئے ہیں۔ ایران اور سعودی عرب اپنے راجنیتک مشنوں کو پھر سے کھولنے، آپسی وشواس بڑھانے اور کھیتریہ سرکشا کو مضبوط بنانے پر سہمت ہوئے ہیں۔ ایران کے ودیش منتری حسین امیر عبداللہیان اور ان کے سعودی سمکش پرنس فیصل بن فرحان ال سعود نے گروار کو چین کی راجدھانی بیجنگ میں دونوں دیشوں کے بیچ ورشوں سے جاری مدبھیدوں کے بعد ملاقات کی۔ ملاقات کے بعد ایک سنیکت بیان میں دیپکشیہ سمبندوں کے وستار کے مارگ میں موجود سبھی بادہوں کو دور کرنے کی تتپرتا جتائی گئی۔ दोनों देशों के विदेश मंत्रियों ने क्षेत्रीय सुरक्षा को मजबूत बनाने पर भी सहमति जताई और साथ ही दोनों राष्ट्रों के हितों को सुनिश्चित करने पर बल दिया। उन्होंने द्विपक्षीय संबंधों के विस्तार, अर्थव्यवस्था, व्यापार, निवेश, प्रौद्योगिकी, विज्ञान, संस्कृति और खेल के क्षेत्र में एक सामान्य समझ पैदा करने के लिए संवाद के महत्व को रेखांकित किया। अपने संयुक्त बयान में ईरान और सऊदी अरब ने तेहरान और रियाज में अपने दूतावासों को फिर से खोलने और मशहद और जिद्दा में वाणिज्य दूतावासों को तय समय सीमा के अंदर खोलने पर बल दिया। दोनों देशों के विदेश मंत्रियों ने तकनीकी टीमों के बीच समन्वय बनाए रखने पर भी सहमति जताई ताकि आधिकारिक प्रतिनिधि मंडलों की यात्राओं और निजी क्षेत्र द्वारा उड़ानों को फिर से शुरू किया जा सके। मुलाकात के आखिर में अमीर अब्दुल्लायान और प्रिंस फैसल ने गुरुवार की बैठक के आयोजन के लिए चीन का शुक्रिया अदा किया। इस बीच प्रिंस फैसल ने अमीर अब्दुल्लायान को सऊदी अरब का दौरा करने का न्योता भी दिया। इसके जवाब में ईरानी विदेश मंत्री ने भी अपने सऊदी समकक्ष को तेहरान की यात्रा की दावत दी। 10 मार्च को बीजिंग में ईरान और सऊदी अरब ने राजनयिक संबंधों की बहाली के लिए सहमति जताई थी। इस्लामी गणतंत्र ईरान के रक्षा मंत्रालय ने कहा है कि तेहरान हवाई रक्षा को शक्तिशाली बनाने और हवाई लक्ष्यों के मुकाबले में सीरिया जैसे मित्र देशों की मदद पर प्रतिबद्ध है। अंतर्राष्ट्रीय मामलों में ईरान के उप रक्षा मंत्री जनरल सैयद हमजा कलंदर का कहना है कि अतीत में सीरिया हवाई रक्षा के क्षेत्र में बहुत कमजोर था, लेकिन आज ज़ायोनी शासन के अधिकतर हवाई हमलों को नाकाम बनाने में सक्षम है। जनरल खलंदरी ने कहा कि ईरान ने अपने बहुत से मित्र और पड़ोसी देशों को न केवल रक्षा उपकरण दिए हैं बल्कि रक्षा हथियारों की तैयारी में भी उनकी मदद की है। इस्लामी गणतंत्र ईरान ने दमिश्क पर इसराइल के हालिया हमलों की कड़े शब्दों में निंदा की है। ईरान के स्थायी राजदूत और प्रतिनिधि अमीर सईद इरवानी ने सुरक्षा परिषद के प्रमुख और संयुक्त राष्ट्र संघ के महासचिव के नाम पत्र लिखकर दमिश्क पर इसराइल के हालिया हमलों और सीरिया में दो ईरानी सैन्य सलाहकारों की शहादत का जिक्र करते हुए इस अपराध को अंतर्राष्ट्रीय नियमों का खुला उल्लंघन करार दिया। इस पत्र में उन्होंने बल दिया कि ज़ायोनी शासन विश्व समुदाय विशेषकर सुरक्षा परिषद की ओर से किसी भी प्रकार की सजा और डांट फटकार के बिना सीरिया पर अपने हमले निरंतर जारी रखे हुए है। सीरिया के विदेश मंत्री फैसल मिगदाद और ट्यूनिशिया के विदेश मंत्री नबील अम्मार ने बुधवार रात दोनों देशों के बीच राजनयिक संबंधों की शुरुआत के बारे में टेलीफोन पर बातचीत की। इरना की रिपोर्ट के अनुसार टेलीफोन पर हुई इस बातचीत में दोनों पक्षों ने द्विपक्षीय संबंधों और विभिन्न क्षेत्रों में आपसी संबंधों को मजबूत बनाने और विकसित करने के महत्व पर चर्चा की। ट्यूनिशिया के विदेश मंत्री ने कहा कि देश के राष्ट्रपति ने दमिश्क में अपने देश के प्रतिनिधित्व के स्तर को बढ़ाने और सीरिया में एक राजदूत नियुक्त करने का आदेश दिया है। दूसरी ओर सीरिया के विदेश मंत्री फैसल मिगदाद ने दमिश्क में इस देश के राजनयिक प्रतिनिधित्व को बढ़ाने के लिए ट्यूनिशियाई राष्ट्रपति कैद सईद के निर्णय की सराहना की है। इसराइल के लड़ाकू विमानों ने लगातार दूसरे दिन भी गजा पट्टी पर बमबारी की है। गजा पट्टी 2006 से इसराइल के परिवेष्टन में है, जहां 20 लाख से ज्यादा की फिलिस्तीनी आबादी बड़े संकट में है। बुधवार को तड़के भी इसराइली सेना ने गजा पर हवाई हमले किए थे, जिसके जवाब में फिलिस्तीन के प्रतिनिधि गुटों ने अवैध ज़ायोनी बस्तियों पर रॉकेटों से हमला किया था। अल जजीरा टीवी की रिपोर्ट के मुताबिक गुरुवार की सुबह इसराइली लड़ाकू विमानों ने एक बार फिर गजा में प्रतिरोधी गुटों के ठिकानों को निशाना बनाया। गुरुवार को तड़के ज़ायोनी सेना के हेलीकॉप्टरों ने गजा के ऊपर ऊंची उड़ानें भरी और रमजान के महीने में लोगों में दहशत पैदा करने का प्रयास किया। मंगलवार को ज़ायोनी सैनिकों ने मस्जिदुल अक्सा में घुसकर नमाजियों को मारा पीटा था और करीब 400 लोगों को गिरफ्तार कर लिया था। इसराइल के प्रसिद्ध फिल्मकार डैनी बेन मोशे का कहना है कि इसराइल अस्तित्व के संकट से जूझ रहा है। हालिया दिनों में ज़ायनी शासन में प्रधानमंत्री बिन्यामिन नेतन्याहू द्वारा लाए गए विवादास्पद न्यायिक सुधारों के खिलाफ पूरे इसराइल में व्यापक प्रदर्शन हो रहे हैं। डैनी बेन मोशे का कहना है कि इन बदलावों के चलते अदालतों की स्वतंत्रता पूरी तरह खत्म हो जाएगी। इसराइल के प्रतिष्ठित फिल्मकार डैनी बेन मोशे इसराइल में हो रहे इन प्रदर्शनों को शूट करके डॉक्यूमेंट्री बना रहे हैं। उन्होंने भारतीय मीडिया द वायर से बात करते हुए कहा कि वर्तमान समय में इसराइल में इससे अधिक चरमपंथी गठबंधन कभी नहीं रहा। वे जजों की नियुक्ति करना चाहते हैं और उनके पास कानून को कुचलने की शक्तियां भी हैं। सुप्रीम कोर्ट काफी एक्टिविस्ट सरीखा रहा है, इसलिए वे इसे पसंद नहीं करते हैं। पाकिस्तान में इस्लामाबाद हाई कोर्ट ने गुरुवार को अपने एक फैसले में कहा है कि इमरान खान को वैसी सुरक्षा व्यवस्था दी जानी चाहिए जो देश के पूर्व प्रधानमंत्री के स्टेटस के अनुसार हो। इस्लामाबाद हाई कोर्ट ने पाकिस्तान तहरीक इंसाफ के नेता इमरान खान की याचिका पर सुनवाई के बाद ये फैसला दिया है। पाकिस्तान के गृहमंत्री राणा सनाउल्ला की धमकी के बाद इमरान खान ने अपनी याचिका में पर्याप्त सुरक्षा दिए जाने की मांग की थी। पाकिस्तान मुस्लिम लीग के नेता और पूर्व प्रधानमंत्री नवाज शरीफ के करीबी कहे जाने वाले राणा सनाउल्ला ने मार्च में कहा था कि अगर सत्तारूढ़ पार्टी को ये लगेगा कि उसके अस्तित्व पर खतरा है तो वो अपने मुख्य राजनीतिक प्रतिद्वंदी के खिलाफ किसी भी हद तक जा सकती है। इमरान खान की ओर संकेत करते हुए राणा सनाउल्ला ने कहा था, देश की राजनीति उस मकाम पर पहुंच गई है जहां पीटीआई और पीएमएल में से किसी एक ही का अस्तित्व बचा रहेगा। समाचार एजेंसी पीटीआई की रिपोर्ट के मुताबिक अदालत ने इमरान खान को दी जा रही सुरक्षा के मौजूदा नियमों के बारे में पूछताछ की। इमरान खान के वकील ने कोर्ट को बताया कि पूर्व प्रधानमंत्री इमरान खान पर पिछले साल नवंबर में जानलेवा हमला हुआ था। फ्रांस के राष्ट्रपति इमैनुअल मैक्रॉन ने बीजिंग में चीनी राष्ट्रपति शी जिनपिंग से मुलाकात में कहा कि रूस के साथ बात करने और यूक्रेन युद्ध को समाप्त करने में मदद करने का आग्रह करते हैं। मैक्रॉन ने अपने चीनी समकक्ष से कहा कि वो जानते हैं कि चीन यूक्रेन के मुद्दे पर रूस को वापस बातचीत के लिए भरोसे में ले सकता है। उन्होंने कहा कि मुझे भरोसा है चीन रूस को समझाकर वापस बातचीत के लिए मेज पर ला सकता है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
यह रेडियो तेहरान की हिंदी सेवा है। इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर उपस्थित हैं कायम रिजवी का सलाम स्वीकार कीजिए। अमेरिका के लगातार कमजोर होने के बारे में इस्लामी क्रांति के वरिष्ठ नेता का बयान, चीन में ईरान और सऊदी अरब के विदेश मंत्रियों की मुलाकात और भारतीय संसद में जारी गतिरोध पर कांग्रेस का भाजपा पर आरोप, इन विषयों को दोस्तों आज की चर्चा में हम शामिल करेंगे। इस्लामी क्रांति के वरिष्ठ नेता ने कहा है कि अमेरिका ने यूक्रेन युद्ध आरंभ करवाया और वो उससे लाभ भी उठा रहा है, जबकि उसके यूरोपीय घटकों के बीच इससे खाई पैदा हो गई। एक समीक्षा लेकर उपस्थित हैं अख्तर अब्बास।
इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह लुज़्मा सैयद अली खामिनाई ने तेहरान में देश के आला अधिकारियों से मुलाकात की। इस मुलाकात में उन्होंने دنیا میں راجنیتک بدلاؤ کو بہت تیز اور ساتھ ہی اس کو اسلامی گڑراج کے دشمنوں کے مورچوں کو کمزور کرنے والا بتایا اور کہا کہ اس موقع سے فائدہ اٹھانے کے لیے ہمیں اپنی ودیش نیتی کو اور سکری کرنا چاہیے اور نئی پہل کرنا چاہیے۔ آیت اللہ العظمیٰ سید علی خامنائی نے نئے ورلڈ آرڈر میں ایران ورودھی مورچے کی کمزوری کی نشانیوں کو بیان کرتے ہوئے کہا کہ دنیا میں ایران کے سب سے بڑے ورودھیوں میں سے ایک امریکہ ہے اور فیکٹس بتاتے ہیں کہ اوباما کا امریکہ بش کے امریکہ سے، ٹرمپ کا امریکہ اوباما کے امریکہ سے، اور ان صاحب یعنی بائیڈن کا امریکہ ٹرمپ کے امریکہ سے زیادہ کمزور ہے۔ انہوں نے اس بارے میں کہا کہ امریکہ میں 2-3 سال پہلے کے چناؤں میں جو 2 دھڑے بن گئے تھے وہ اب بھی اسی طاقت کے ساتھ موجود ہیں۔ امریکہ زائنی شاسن کے سنکٹ کو حل نہیں کر سکا۔ امریکہ نے اعلان کیا کہ وہ ایران کے خلاف سنیکت عرب گٹھ جوڑ بنانے کا ارادہ رکھتا ہے، لیکن وہ جو کچھ چاہتا ہے آج اس کے وپریت باتیں سامنے آئی ہیں اور عرب دیشوں کے ساتھ ایران کے سمبندھ بڑھتے جا رہے ہیں۔ آیت اللہ العظمیٰ سید علی خامنائی نے کہا کہ امریکہ راجنیتک دباؤ اور پابندیوں کے ذریعے پرمانو مدے کو اپنے پلان کے مطابق ختم کرنا چاہتا تھا، لیکن وہ یہ نہیں کر سکا۔ اسلامی کرانتی کے ورشٹھ نیتا نے امریکہ کے کمزوری کی اور بڑھنے کے ادھارن پیش کرتے ہوئے کہا کہ امریکہ نے یوکرین جنگ شروع کرائی، لیکن یہ جنگ اس کے اور اس کے یورپی گھٹکوں کے بیچ کھائی پیدا ہونے کا کارن بن گئی، کیونکہ اس میں مار انہیں کھانی پڑ رہی ہے جبکہ یہ فائدہ امریکہ اٹھا رہا ہے۔ انہوں نے کہا کہ امریکہ امریکہ کو اپنا بیک یارڈ سمجھتا ہے، لیکن وہاں کئی امریکہ ورودھی طاقتیں سطح میں آئی ہیں۔ امریکہ وینزویلا میں پوری طرح بدلاؤ لانا چاہتا تھا، یہاں تک کہ اس دیش کے لیے پیسوں، ہتھیاروں اور سینے طاقت سے نقلی راشٹرپتی بھی کر دیا، لیکن وہ ناکام رہا۔ امریکی ڈالر کی ایسی کمزوری کی کچھ ملک استھانیہ کرنسیوں یا کسی انیہ کرنسی میں ویاپار کر رہے ہیں۔ ایک دوسرا ادھارن تھا جس کا حوالہ دیتے ہوئے اسلامی کرانتی کے سپریم لیڈر نے کہا کہ ان باتوں سے ثابت ہوتا ہے کہ امریکہ جو اسلامی سسٹم کے دشمنوں میں سب سے اوپر ہے نرنتر کمزور ہو رہا ہے۔ آیت اللہ العظمیٰ سید علی خامنائی نے اسلامی گڑراج ایران کے دوسرے دشمن یعنی زائنی شاسن کے بارے میں کہا کہ اپنی 75 سال کی عمر میں شاسن کو کبھی بھی آج جیسی خطرناک مشکل کا سامنا نہیں کرنا پڑا تھا۔ انہوں نے زائنی شاسن میں بکھراؤ کے آثار کے کچھ ادھارن پیش کیے۔ انہوں نے کہا کہ زائنی شاسن میں راجنیتک بھوچال آیا ہوا ہے اور پچھلے 4 سال میں 4 پردھان منتری بدل گئے، وہاں راجنیتک گٹھ جوڑ بنتے ہی بکھر جاتا ہے۔ پورے زائنی شاسن میں گہرا مت بھید پایا جاتا ہے، جس کی ایک نشانی کچھ شہروں میں لاکھوں کی تعداد میں لوگوں کی بھاگیداری سے ہونے والے پردرشن ہیں، اور زائنی کچھ میزائل فائر کر کے ان کمزوریوں کی بھرپائی کرنا چاہیں تو یہ ممکن نہیں ہے۔ اسلامی کرانتی کے ورشٹھ نیتا نے فلسطینی گٹوں کی طاقت کے 10 گنا بڑھ جانے اور اوسلو تتھا یاسر عرافات کے اپمانت فلسطین کے پرتیرودھ کے شیروں والے فلسطین میں بدل جانے کو ایران ورودھی مورچے کے کمزور ہونے اور پرتیرودھ کے مورچے کے مضبوط ہونے کی ایک اور نشانی بتایا۔
ایران اور سعودی عرب دونوں ہی دوپکشی سمبندھوں میں وستار کو لے کر کافی گمبھیر دکھائی دے رہے ہیں۔ وستار سے بتا رہے ہیں محمد مہدی۔
اسلامی گنتنتر ایران کے ودیش منتری حسین امیر عبداللہیان نے اپنے سعودی سمکش فیصل بن فرحان سے 6 اپریل کو چین کی راجدھانی بیجنگ میں ملاقات کی، اور اس ملاقات میں دونوں پکشوں نے دوپکشیہ سمبندھوں کو پھر سے بحال کرنے پر سہمت کی۔ ورش 2016 میں ایران اور سعودی عرب کے مدھیہ سمبندھ وچھید ہو گئے تھے، اس کے بعد سے دونوں دیشوں کے مدھیہ کوٹ نائک سمبندھ نہیں تھے۔ 7 ورشوں کے بعد چین کے مدھیستتا سے دونوں دیشوں نے پچھلے مارچ مہینے میں ان سمبندھوں کو دوبارہ بحال کرنے پر سہمتی جتائی تھی۔ اسی پرکار اس بات پر سہمت بنی تھی کہ 2 مہینے کے اندر دونوں دیشوں کے ودیش منتری سمبندھوں کو بحال کرنے کے سندر میں ایک دوسرے سے بھیٹ وارتا کریں گے۔ اس سہمت کے 1 مہینے کے بعد ہی ایران اور سعودی عرب کے ودیش منتریوں نے چین میں ایک دوسرے سے بھیٹ وارتا کی۔ اسی پرکار دونوں دیشوں کے ودیش منتریوں نے گت 1 مہینے کے دوران 3 بار ایک دوسرے سے ٹیلی فونی وارتا کی۔ یہ ویوہار اس بات کا سوچک ہے کہ دونوں دیش یعنی ایران اور سعودی عرب چھیتر اور اسلامی جگت کے دو مہتوپورن دیش کے روپ میں اپنے تناؤ کو سماپت کرنے اور دیپکشیہ سمبندھوں کے وستار میں گمبھیر ہیں۔ اسی پریپریکش میں ودیش منترالے کے پروکتا ناصر خانانی چافی نے ودیش منتری حسین امیر عبداللہیان اور فیصل بن فرحان کی ملاقات کے بعد کہا کہ دونوں دیشوں کے مدھیہ آدھکارک سمبندھ آج سے سکریہ ہو گئے ہیں۔ دونوں دیشوں کے ودیش منتریوں کے بیچ ہونے والی وارتا اس وشے کی بھی پرچائک ہے کہ دونوں دیش کیول راجنیک سمبندھوں کی بحالی کے اچھک نہیں ہے بلکہ وہ آرتھک اور سانسکرتک چھیتروں میں بھی سمبندھوں کو وسترت کرنا چاہتے ہیں۔ سعودی عرب کے ودیش منتری فیصل بن فرحان سے ملاقات کے بعد ایران کے ودیش منتری حسین امیر عبداللہیہ نے ٹویٹ ہینڈل پر لکھا کہ تہران ریاض کے بیچ کوٹنیک سمبندھوں کا آرمبھ، حج عمرہ کا آرمبھ، ویاپارک اور آرتھک سہکارتا کی شروعات، دوتاواسوں اور کونسلیٹوں کا پھر سے کھل جانا اور چھیتر کی ٹکاؤ شانتی و سرکشا پر بل دیا جانا ان وشیوں میں سے ہے جس پر دونوں پکش ایک مت ہیں۔ اس سمبندھ میں ایک بندو کی اور سنکیت کرنا ضروری ہے اور وہ یہ ہے کہ دونوں پکشوں نے اس بات کو سمجھ لیا کہ سمبندھوں کو سامان کرنا نہ کیول دونوں دیشوں کے ہت میں بلکہ اسلامی جگت اور پورے چھیتر کے بھی ہت میں ہے۔ دوسرے شبدوں میں تہران اور ریاض اس بات کو سمجھ گئے کہ دوپکشی ہتوں کو سمبندھ وچھید کر کے اور دشمنی کو ادھک کر کے پورا نہیں کیا جا سکتا بلکہ یہ چیز دوپکشی سمبندھوں کو بحال کرنے اور سہکارتا میں وردھی کی چھتر چھایا میں سمبھو ہے۔ ساتھ ہی سعودی ادھیکاری اس بات کو بھی سمجھ گئے کہ تہران اور ریاض کے مدھیہ سمبندھوں کو تناؤ گرست رکھ کر پشچم ایشیا کی شانتی و سرکشا کو ٹکاؤ نہیں بنایا جا سکتا، اس لیے یتھا شیگر این تناؤ کو سماپت کر دیا جانا چاہیے۔ جانکار حلقوں کا ماننا ہے کہ ایران اور سعودی عرب کے مادی سمبندھوں میں وستار نہ کیول دونوں دیشوں بلکہ پورے اسلامی جگت اور چھیتری دیشوں کے ہت میں ہیں اور اس سے چھیتر میں ودیشی ہستکشیپ کو روکنے میں بھی مدد ملے گی۔
اور اب ہم رخ کرتے ہیں بھارت کا۔ کانگریس کا کہنا ہے کہ سنسد کا گتیرودھ ستارودھ بھاجپا کے کارن ہی ہے۔ نئی دلی سے شمشاد کاظمی کی رپورٹ۔
بھارت میں کانگریس سہیت وبھن وپکشی دلوں کے سانسدوں نے لوک سبھا کا بجٹ ستر انشچت کال کے لیے استھگت کیے جانے کے بعد آج سنسد سے وجے چوک تک ترنگا مارچ نکالا۔ اس ترنگا مارچ کا نیتتو کانگریس ادھیکش ملک ارجن کھڑگے نے کیا، جس میں ڈی ایم کے، سماجوادی پارٹی، آر جے ڈی اور این سی پی اور وام دلوں کے اترکت کانگریس کے سانسدوں نے بھاگ لیا، جن کے ہاتھوں میں بھارت کا راشٹریہ دھوج تھا۔ وپکش کے سانسدوں کا آروپ ہے کہ بھاجپا دوارا لوک تنتر پر حملے ہو رہے ہیں۔ ترنگا مارچ کے بعد وپکشی نیتاؤں نے کانسٹیٹیوشن کلب میں سنیوکت سنواداتا سمیلن کو سمبودھت کیا۔ اپنے سمبودھن میں کانگریس ادھیکش ملک ارجن کھڑگے نے کہا کہ 50 لاکھ کروڑ روپے کا بجٹ بنا چرچا کے 12 منٹوں میں پارت کر دیا گیا۔ انہوں نے سنسد میں جاری گتیرودھ کے لیے نریندر مودی کی سرکار کو ذمہ دار بتایا اور کہا کہ یدی لوک تنتر کو جیوت رکھنا ہے تو وپکش کو سننا ضروری ہے۔ انہوں نے سرکار پر ہٹ دھرمی کا آروپ لگایا۔
ڈسٹربنس تو رولنگ پارٹی سے ہوا اور جب کبھی ہم بولنے کے لیے اٹھتے تھے اور ہم نوٹس دیتے تھے، نوٹس کی چرچا کی مانگ جب کرتے تھے تب وہ ہم کو بولنے نہیں دیتے۔
کھڑگے نے کہا کہ ہم جے پی سی دوارا اڈانی معاملے کی جانچ کی مانگ کر رہے ہیں، لیکن بہومت میں ہونے کے باوجود سرکار اس پر چرچا سے گھبرا رہی ہے۔ ज्ञात रहे कि 13 मार्च से जब से संसद का बजट सत्र दूसरी बार आरंभ हुआ, सत्ता पक्ष और विपक्ष के हंगामों के कारण दोनों सदनों में काम काज सुचारू रूप से नहीं चल सका। सत्ता पक्ष के सांसदों ने जहां लंदन में राहुल गांधी के दिए विवादित बयान की निंदा की और राहुल गांधी से सदन में माफी मांगने की मांग की, वहीं विपक्षी दलों के सांसदों ने अडानी समूह पर लगे भ्रष्टाचार के आरोपों की जेपीसी द्वारा जांच कराने की निरंतर मांग की, जिसे लेकर दोनों सदनों में गतिरोध बना रहा। उधर केंद्र की सत्ताधारी भारतीय जनता पार्टी के 44वें स्थापना दिवस के अवसर पर आयोजित एक कार्यक्रम को संबोधित करते हुए प्रधानमंत्री नरेंद्र मोदी ने भ्रष्टाचार, भाई भतीजावाद और कानून व्यवस्था की चुनौतियों से भारत को मुक्ति दिलाने पर बल दिया और कहा कि भाजपा रात दिन देश के लिए काम कर रही है। उन्होंने विपक्षी दलों पर प्रहार करते हुए कहा कि ऐसे दल जो अपने ही अस्तित्व की लड़ाई लड़ रहे हैं, हमारे विरुद्ध षड्यंत्र रच रहे हैं। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा का कार्यक्रम समाप्त होता है।
श्रोताओं, ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। प्रस्तुत है अगला कार्यक्रम, जो एक विशेष कार्यक्रम है।
दोस्तों, हज़रत इमाम हसन मुश्तबा अलैहिस्सलाम के शुभ जन्म दिवस पर विशेष कार्यक्रम के साथ आपकी सेवा में उपस्थित हैं अख्तर रिज़वी का सलाम स्वीकार कीजिए। पवित्र रमज़ान की 15 तारीख को लोग हज़रत इमाम हसन अलैहिस्सलाम का अनुसरण करते हुए अपने रोज़े व उपासनाओं की शोभा वंचितों और अनाथों की सहायता करके बढ़ाते हैं और इस्लाम की इस महान हस्ती के जन्मदिन को बड़े ही हर्षोल्लास के साथ मनाते हैं। हम अपने दोस्तों की सेवा में हज़रत इमाम हसन अलैहिस्सलाम के शुभ जन्म दिवस के उपलक्ष्य में बधाई पेश करते हैं और उनकी ज़िंदगी के कुछ आयाम पर रोशनी डालने का प्रयास करते हैं। पवित्र रमज़ान की 15वीं तारीख सन 3 हिजरी कमरी को पैगम्बर इस्लाम के बाग में एक सुंदर फूल खिला। यह पैगम्बर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम का पहला नवासा था, जिसके आने से पूरी दुनिया प्रकाशमान हो गई और लोग पैगम्बर इस्लाम के घर उनको नवासे की बधाई देने के लिए दौड़ पड़े। हज़रत इमाम हसन अलैहिस्सलाम के जन्म के बाद हज़रत फातिमा ज़हरा सलामुल्लाह अलैहा और हज़रत अली अलैहिस्सलाम से कहा कि नवजात का नाम रख दें। हज़रत अली कहते हैं कि पैगंबर इस्लाम के रहते हुए मैं अपने पुत्र का नाम नहीं रख सकता। उसके बाद वो अपने पुत्र को कपड़े में लपेट कर पैगंबर इस्लाम के पास ले गईं। पैगंबर इस्लाम ने बड़े ही प्रेम से नवजात को अपनी गोद में लिया और उसके दाहिने कान में अजान दी और बाएं कान में अकामत कही और उसके बाद कहा कि ईश्वर की ओर से जिब्राइल आए थे और सलाम व पुत्र के जन्म की बधाई देने के बाद कहा कि अली का स्थान आपके निकट वैसा ही है जैसा कि मूसा के निकट उनके भाई हारून का था, इसीलिए अली के बेटे का नाम हारून के बेटे के नाम पर रखिए। मैंने पूछा, हारून के बेटे का नाम क्या था? जिब्राइल ने कहा, शब्बर। मैंने कहा कि हमारी भाषा अरबी है। कहा, अरबी में हसन है। हज़रत इमाम हसन अलैहिस्सलाम का पैगंबर इस्लाम के परिजनों में बहुत उच्च स्थान था। उनके नाना पैगंबर इस्लाम, उनके पिता हज़रत अली अलैहिस्सलाम और उनकी माता हज़रत फातिमा हैं। उनका पालन पोषण पैगंबर इस्लाम और हज़रत अली अलैहिस्सलाम की छत्र छाया में हुआ। हज़रत इमाम हसन ने अपने जीवन के 7 मूल्यवान वर्ष पैगंबर इस्लाम की छत्र छाया में गुजारे। पैगंबर इस्लाम अपने नवासे को बहुत अधिक चाहते थे और उन्हें अपने कंधे पर बिठाते थे और कहते थे कि मेरे ईश्वर, मैं इनसे स्नेह करता हूँ, तू भी इनसे स्नेह कर। हज़रत इमाम हसन अलैहिस्सलाम का नाम ऐसा था जो अज्ञानता के काल में किसी का नाम नहीं रखा गया था। उसके बाद से हज़रत इमाम हसन अलैहिस्सलाम
پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی پیاری آتما و جان اور ان کے سب سے پسندیدہ تھے۔ پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم حضرت امام حسن علیہ السلام کو اپنا بیٹا اور اپنے دل کا سکون کہا کرتے تھے، انہیں چوما کرتے تھے، ان کی خوشبو سونگھا کرتے تھے تتھا مسجدوں اور سبھاؤں میں ہمیشہ اپنے ساتھ انہیں رکھا کرتے تھے۔ وہ ہمیشہ فرماتے تھے کہ حسن ایک سگندھت پھول ہے جسے میں نے دنیا سے لیا ہے۔ اپنے بچپن میں ہی حضرت امام حسن علیہ السلام نے نہ کیول حضرت علی علیہ السلام اور حضرت فاطمہ زہرا سلام اللہ علیہا جیسے انوکرنیہ ماتا پتا کے لاڈ پیار دلار مارگ درشن اور شیکشک سدھانتوں سے لابھ اٹھایا، بلکہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی وشیش پرورش اور دیکھ بھال میں بڑے ہوئے اور انہیں پیغمبر اسلام کے پریوار کا سدسیہ مانا جاتا تھا، جو وہی اور وشیشتاؤں کا سروت تھا۔ ان کے بچپن میں کبھی اجول بھوش کا وعدہ کرنے والی لہریں اور چنگاری اٹھتی تھیں، جو ان لوگوں کے لیے آشچر کی بات تھی جو اس پریوار کی مہانتا کے رہسیوں کو نہیں جانتے تھے۔ ابھی تک بچے ہی تھے اور پیغمبر اسلام کے ساتھ سبھاؤں میں بھاگ لیتے تھے اور پیغمبر اسلام کی زبان سے قرآن کی آیتیں سنتے تھے جو ان کے دماغ کے اسپشٹ اور صاف درپن میں انکت ہو جاتے تھے، اور جب وہ اپنی دیالو ماں کے پاس لوٹ کر آتے تھے تو انہیں پورا ویسے ہی بتاتے تھے جیسے پیغمبر اسلام نے مسجد میں لوگوں کو بتایا ہوا تھا۔ ایک دن امیر المومنین حضرت علی علیہ السلام نے حضرت فاطمہ زہرا سے پوچھا کہ انہیں ان آیتوں کے بارے میں کیسے پتا چلا، تو انہوں نے کہا کہ ہمارے چھوٹے بچے حسن نے مجھے وہ آیتیں بتائی ہیں جو اس نے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم سے مسجد میں سنی تھیں۔ حضرت فاطمہ زہرا سلام اللہ علیہا کے بیٹوں کو پیغمبر اسلام بہت ادھک چاہتے تھے۔ ایک دن حضرت فاطمہ اپنے دونوں بیٹوں امام حسن اور امام حسین علیہ السلام کے ساتھ پیغمبر اسلام سے ملنے آئیں اور فرمایا، پتا جی یہ دونوں آپ کے پتر ہیں، ان کے لیے کچھ چیزیں یادگار کر دیں تاکہ ہمیشہ آپ کو یاد رہے۔ پیغمبر اسلام نے کہا، امام حسن کو میرا روب اور ویرتا ملے اور امام حسین کو میری شماشیلتا اور ویرتا ملے۔ حضرت امام حسن علیہ السلام اتنے مہان تھے کہ پیغمبر اسلام نے ان کی الپ آیو کے باوجود اپنے کچھ سمجھوتوں میں ان کو گواہ بنایا۔ پیغمبر اسلام جب ایشور کے آدیش پر نجران کے نواسیوں سے مباہلے کے لیے نکلے تو انہوں نے ایشور کے آدیش سے امام حسن، امام حسین، حضرت علی اور حضرت فاطمہ زہرا کو اپنے ساتھ لیا اور اسی سمے ان کی پوترتا کا گڑگان کرتے ہوئے آیت تطہیر نازل ہوئی۔ حضرت امام حسن علیہ السلام کے جیون کی پرمکھ وشیشتاؤں میں سے ایک یہ ہے کہ وہ اپنے پتا حضرت علی علیہ السلام کے قدم سے قدم ملا کر چلتے تھے۔ پیغمبر اسلام کے سورگواس اور ان کی ماں حضرت فاطمہ زہرا سلام اللہ علیہا کی شہادت کے بعد جو ایک دوسرے سے تھوڑے فاصلے پر ہوئی، انہوں نے اپنے پتا حضرت علی علیہ السلام کے ساتھ ان کے درد اور پیڑا کو نکٹ سے دیکھا۔ انہیں حضرت علی علیہ السلام کے سمے کا ساتھی، سکشم سہایک اور صلاحکار بھی مانا جاتا تھا، جنہوں نے وشیش روپ سے اپنے پتا کے شاسن کے دوران سکریہ اور سکاراتمک بھومکا نبھائی۔ حضرت علی علیہ السلام کی شہادت کے بعد کوفہ کے لوگوں نے امام حسن علیہ السلام کے پرتی نشٹھا کی پرتیجیا کی اور آگیا پالن کا وچن دیا، اور اس طرح انہوں نے مسلمانوں کو اشانت اور اسہج ماحول میں نیتتو کرنے کی ذمہ داری سنبھالی۔ بنی امیہ کے کاریوں میں سے ایک امام حسن علیہ السلام سے نیتاؤں و پربھاوی لوگوں کو الگ کرنا تھا۔ وہ گھوس و رشوت دے کر اور کپٹی وعدے کر کے کوفے اور عراق کے کچھ بزرگوں کا دھیان اپنی اور آکرشت کرنے میں کامیاب رہے، اور پھر معاویہ نے یدھ کی گھوشنا کر کے اپنے سینکوں کو عراق پر چڑھائی کے لیے آگے بڑھا دیا۔ دوسری اور حضرت امام حسن علیہ السلام نے معاویہ کے ابھیان کی خبر سن کر لوگوں سے سچائی کا بچاؤ کرنے کا آہوان کیا، لیکن بنی امیہ کی افواہوں اور جھوٹے پرچار کے پربھاؤ میں لوگ سچائی کا بچاؤ کرنے کے بجائے بھیبھیت اور کمزور ہو گئے۔ اسی لیے حضرت امام حسن علیہ السلام نے اسلامی امہ یا اسلامی جگت کے کچھ حصوں میں ہوئے راج دروہ کے بعد اسلام کے ہتوں کی رکشا کے لیے معاویہ کے ساتھ شانتی سندھی کو سویکار کر لیا۔ اس طرح سے امام حسن علیہ السلام بڑے ہتوں اور یدھ و رکت پات کو روکنے کے لیے ستہ اور خلافت سے ہٹ گئے۔ امام کا لکش اسلامی جگت یا اسلامی امہ کو خطرے سے بچانا اور اپنی دور درشتا اور تتو درشتا سے بھوش کی یوجنا تیار کرنا تھا۔ دھیان یوگی ہے کہ اس کال میں ودروہ اس استر پر پہنچ گیا تھا کہ صحیح اور غلط یا حق اور باطل کے بیچ کی سیما بہت سے لوگوں اور یہاں تک کہ بدھ جیویوں کے ایک سموہ کے لیے بھی اجیات ہو گئی تھی۔ حضرت امام حسن علیہ السلام نے دھرم کے نام پر اسلام کی پرامانک سنسکرتی کے خلاف وکرتیوں کی باڑ اور ویاپک حملوں کے خلاف ڈٹ کر اسلام کے پرامانک وچاروں کو وسترت کیا۔ سامان روپ سے امام حسن علیہ السلام نے شانتی و سندھی کو سویکار کرنے کے بعد اپنے جیون کے انت تک آتم گیان کی پدھتی کا پالن کیا اور ان لوگوں کو جگانے کے لیے پربھاوی اپائے کیے جو اسلام کی سچائیوں کو اچھی طرح سے نہیں سمجھتے تھے یا ان کے سدھانتوں سے بھٹک گئے تھے۔ دوستوں، لوگوں کے مارگ درشن کے سمے امام حسن علیہ السلام کا دھیر اور ان کی شماشیلتا ان کی ایک انیہ وشیشتا تھی۔ اسی دھیر اور شماشیلتا کے کارن انہوں نے تتکالین سرکار کے کئی شڈینتروں کو وفل بنا دیا اور معاویہ کے ساتھ شانتی سمجھوتا کر کے واسطو میں ایک انیہ شیلی دوارا اتیاچاروں سے سنگھرش کا دھوج لہرا دیا۔ اتہاسکار لکھتے ہیں کہ ایک دن امام حسن علیہ السلام گھوڑے پر سوار ہو کر کہیں جا رہے تھے۔ ورتمان سیریا کا رہنے والا ایک ویکتی ان کے راستے میں آ گیا اور انہیں برا بھلا کہنے لگا۔ امام حسن نے اس ویکتی کو سلام کیا اور مسکرا کر کہا کہ مجھے لگتا ہے کہ تم یاتری ہو، اگر تو مجھ سے کچھ چاہتا ہے تو میں تجھے پردان کروں، یدی تو بھوکا ہے تو تجھے پیٹ بھر کھانا دوں، یدی تیرے پاس کپڑے نہیں ہیں تو تجھے بہترین کپڑے دوں، یدی تجھے کسی چیز کی آوشیکتا ہے تو میں تیری آوشیکتا کو پورا کروں، آؤ میرے مہمان بنو، جب تک تم یہاں پر ہو میرے مہمان ہو۔ تتکالین سیریا کے اس ویکتی نے جب یہ سنا وہ امام حسن علیہ السلام کے پیروں پر گر گیا اور رونے لگا اور اس نے کہا، میں گواہی دیتا ہوں کہ آپ دھرتی پر ایشور کے پرتنیدھی ہیں اور ایشور بھلی بھانتی جانتا ہے کہ یہ ستھان کسے پردان کیا جائے۔ میں اس سے پہلے تک آپ کا اور آپ کے پتا کا بہت بڑا شترو تھا، کنتو اب میں دنیا میں سب سے ادھک آپ کو چاہتا ہوں۔ وہ ویکتی اس دن کے بعد سے امام حسن علیہ السلام کے انویائیوں میں ہو گیا اور جب تک وہ مدینے میں رہا امام حسن علیہ السلام کا مہمان تھا۔ تو دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں اجازت دیجیے۔
شروتاؤ، اب پرسوت ہے اگلا کارکرم سفل مہیلائیں۔
دوستوں، کارکرم سفل مہیلائیں کی نئی شنکھلا کی ایک انکڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں رویش زیدی اور سواتی کا سلام سویکار کیجیے۔ آشا کرتے ہیں آپ کو ہمارا کارکرم پسند آئے گا، ہمارے ساتھ بنے رہیں۔
Thank you. दोस्तों, जैसा कि आप जानते हैं, हम अपने इस कार्यक्रम के माध्यम से ईरान की सफल महिलाओं के बारे में चर्चा करते हैं। आज के कार्यक्रम में हम एक ऐसी सफल ईरानी महिला के बारे में बात करने जा रहे हैं जिन्हें फीफा ने आधिकारिक तौर पर नियुक्त किया है। परिया शहरयारी को पहली ईरानी महिला प्रबंधक के रूप में फीफा द्वारा आधिकारिक तौर पर नियुक्त किया गया है। जब आप देश के उत्तर या दक्षिण के तटों पर चलते हैं तो आप उन युवाओं से मिलेंगे जो पत्थरों और कांटों से भरी रेत में जुनून के साथ नंगे पैर फुटबॉल खेलते हैं। बीच फुटबॉल को हमेशा से कई कठिनाइयों का सामना रहा है, जिसकी वजह से सफलता की चाहत रखने वालों को निराशा हाथ लगती है। वर्ष 2013 से ईरान की राष्ट्रीय बीच फुटबॉल टीम कतर में एशियाई चैंपियनशिप जीतकर और उसी वर्ष इंटर कॉन्टिनेंटल कप जीतकर इस खेल में सफलता की नई ऊंचाइयों को छू लिया है। इस कम समय में ईरान ने इस खेल में उल्लेखनीय कामयाबी हासिल की है। किसी भी खेल में टीम की सफलता उस टीम के प्रबंधन का अहम रोल होता है, इसलिए प्रबंधकीय स्थिरता को बड़े लक्ष्यों को प्राप्त करने के लिए एक प्रस्तावना के रूप में देखा जाता है, जो कि बीच फुटबॉल में अच्छी तरह से देखा गया है।
परिया शहरयारी को जब से बीच फुटबॉल की प्रमुख से रूप में चुना गया है, तब से इस खेल में ईरानी टीम ने सफलता के नए नए रिकॉर्ड स्थापित किए हैं। साथ ही उन्होंने ये भी अच्छी तरह साबित किया है कि महिलाएं भी खेलों में सक्षम प्रबंधक हो सकती हैं। परिया शहरयारी ने फुटबॉल महासंघ के उप महासचिव के रूप में भी काम किया है और वो अंतर्राष्ट्रीय मंच पर भी एक जाना पहचाना चेहरा है। यूथ ओलंपिक खेलों में उन्हें फीफा द्वारा महिलाओं के फुटसाल फाइनल मैच के प्रभारी के रूप में चुना गया था और साथ ही पुरुषों के क्लासिफिकेशन मैच की प्रभारी के तौर पर भी उन्होंने जिम्मेदारी निभाई थी। परिया शहरयारी, जो वर्ष 2012 से ईरान फुटबॉल फेडरेशन में बीच फुटबॉल विभाग की प्रमुख थीं, तभी वो फीफा की सदस्य बन गईं। पिछले कुछ समय के दौरान उन्होंने स्विट्जरलैंड की यात्रा की और प्रशासनिक प्रक्रियाओं से गुजरने के बाद ज्यूरिख में फीफा मुख्यालय में पहली ईरानी महिला प्रबंधक के रूप में आधिकारिक रूप से अपनी गतिविधियों को आरंभ कर दिया। परिया शहरयारी के पास खेल प्रबंधन में मास्टर डिग्री है और वो फीफा प्रबंधन पाठ्यक्रमों की पहली और एकमात्र ईरानी महिला प्रशिक्षक भी हैं। शहरयारी की अन्य गतिविधियों में से एक एशियाई फुटबॉल परिसंघ AFC और विश्व फुटबॉल महासंघ फीफा की अंतर्राष्ट्रीय फुटबॉल और फुटसल प्रतियोगिताओं की निगरानी करना है।
श्रीमती शहरयारी अब तक ने जिन सबसे महत्वपूर्ण मैचों के प्रबंधन की जिम्मेदारी निभाई है, उनमें 2018 में एशियाई राष्ट्रों की महिला कप फाइनल, महिला वर्ग में विश्व युवा ओलंपिक फुटसल फाइनल और 2018 में ब्यूनस आयर्स अर्जेंटीना द्वारा आयोजित पुरुषों का विश्व युवा ओलंपिक फुटसल वर्गीकरण मैच शामिल है। शहरयारी, जो 8 प्रशिक्षकों के बीच फीफा के अंतिम प्रबंधन पाठ्यक्रम पूरा करने में कामयाब रही और उन्हें इस पाठ्यक्रम में सर्वश्रेष्ठ चुना गया, इस बारे में वह कहती हैं कि फीफा प्रबंधन पाठ्यक्रम प्रशिक्षण में क्लब ऑनरशिप, खेल संघ संरचना प्रबंधन, मार्केटिंग योजना और खेल प्रबंधन से संबंधित सभी विभागों जैसे विभिन्न विचार विमर्श शामिल हैं, जो अंततः राष्ट्रीय और अंतर्राष्ट्रीय स्तर पर फुटबॉल में सुधार करेंगे। उन्होंने कहा कि अंतर्राष्ट्रीय क्षेत्र में उन्हें इस अंतर्राष्ट्रीय संस्था द्वारा लक्षित देशों में फीफा प्रबंधन समीक्षक के रूप में काम करना है। शहरयारी कहती हैं कि राष्ट्रीय क्षेत्र में फुटबॉल महासंघ शिक्षा समिति के अनुरोध एवं टीमों एवं क्लबों के प्रबंधकों की इच्छा के अनुरूप कार्यक्रम आयोजित किए जाएंगे। उन्होंने कहा कि अंतर्राष्ट्रीय शैक्षिक संस्थाओं में एक मुस्लिम महिला का हिजाब में रहना न केवल किसी के लिए कोई समस्या पैदा नहीं करता है, बल्कि हिजाब दूसरों के मुकाबले में अधिक सम्मान का कारण बनता है।
हिजाब के बारे में बात करते हुए परिया शहरयारी कहती हैं कि संकीर्ण विचारधारा के लोग कभी भी ये नहीं चाहते हैं कि कोई महिला हिजाब के साथ आगे बढ़े। यही कारण है कि फीफा के पाठ्यक्रमों में बहुत कड़ी प्रतिस्पर्धा है, और अगर मैंने मेहनत और बहुत अध्ययन करके अपने ज्ञान के स्तर को नहीं बढ़ाया होता तो मैं निश्चित रूप से इस प्रशिक्षण पाठ्यक्रम में सफल नहीं होती। लेकिन अब मुझे उम्मीद है कि अन्य देशों में अंतर्राष्ट्रीय फीफा प्रबंधन पाठ्यक्रमों में भाग लेने के अलावा मैं देश में इस क्षेत्र को बढ़ावा देने में मदद करने के लिए फुटबॉल प्रबंधकों और कोचों के लिए कई प्रबंधन पाठ्यक्रम आयोजित करने में सक्षम होंगी। शहर यारी ने देश में महिला फुटबॉल की अन्य समस्याओं में से एक के रूप में अंतर्राष्ट्रीय महिला कोचों की कमी का हवाला दिया और कहा कि ईरान में बहुत अच्छी महिला कोच हैं और उनके और अंतर्राष्ट्रीय कोचों के बीच दूरी को दूर करने के लिए देश के अंदर या बाहर अंतर्राष्ट्रीय कोचिंग पाठ्यक्रमों में भाग लेने का मार्ग प्रशस्त किया जाना चाहिए ताकि महिला फुटबॉल में पेश आने वाली समस्याओं को हल किया जा सके। साथ ही अंतर्राष्ट्रीय स्तर और मानकों से दूरी भी कम किया जा सके।
दोस्तों, इस बात में कोई शक नहीं है कि समाज के निर्माण में महिलाओं की संवेदनशील भूमिका होती है और महिलाएं विभिन्न सामाजिक क्षेत्रों में जिम्मेदारियों को बहुत अच्छे तरीके से निभा सकती हैं, क्योंकि इस्लाम ने समाज के स्वास्थ्य और उसके अस्तित्व को पुरुषों और महिलाओं के कर्तव्यों के अनुरूप रखा है। इसीलिए इस संबंध में इस्लामिक क्रांति की सफलता के बाद महिलाओं की स्थिति को बहाल करने और उनके अधिकारों की रक्षा के लिए अनगिनत कार्यक्रमों और योजनाओं की शुरुआत की गई है। ईरानी महिलाएं अंतर्राष्ट्रीय मंच पर सामने आई हैं और विकास के उस चरण में पहुंच गई जहां हम विभिन्न क्षेत्रों में ईरानी महिलाओं की सफल उपस्थिति देखते हैं। शहरयारी एक सफल महिला और प्रबंधक के रूप में इसको इस तरह बयान करती है कि हमारे देश के किसी भी हिस्से में प्रबंधन कार्यों के शीर्ष पर महिलाओं की उपस्थिति उस हिस्से को दोगुना सफल बना सकती है। हमारे देश के फुटबॉल महासंघ ने भी पिछले कुछ वर्षों में इस प्रक्रिया को अपने एजेंडे में रखा है और ईरानी महिलाओं की गतिविधियों के लिए उपयुक्त वातावरण बनाकर और उन पर भरोसा किया है। यही कारण है कि आज हमारे देश के फुटबॉल संघ की प्रगति उल्लेखनीय है।
परिया शहरयारी कहती हैं कि शायद मैं अपने देश की उन कुछ महिलाओं में से एक हूं जो एक खेल का नेतृत्व करने और हमारे देश की बीच सॉकर चैंपियनशिप टीम का प्रबंधन करने में कामयाब रही हैं। खेलों में अपने कैरियर की शुरुआत से ही मैं सफलता के सही रास्ते पर चलने की कोशिश करती रही हूं। हमारे देश की राष्ट्रीय बीच फुटबॉल टीम के खिलाड़ियों के अच्छे प्रबंधन और सहयोग ने हमें हाल के वर्षों में उस स्थिति तक पहुंचाया जिसके हम हकदार थे। मुझे अपने काम से बहुत प्यार है और मुझे नहीं लगता कि प्रबंधन के काम में पुरुष या महिला जैसी कोई बात होनी चाहिए। कोई भी व्यक्ति जो कड़ी मेहनत करता है और कोशिश करता है, चाहे वो पुरुष हो या महिला, सफल हो सकता है और अपने लक्ष्य को प्राप्त कर सकता है। इन वर्षों के दौरान मैंने केवल अपने लक्ष्यों पर ध्यान केंद्रित करने और उन्हें प्राप्त करने के लिए अपनी पूरी कोशिश की है। मैं फुटबॉल फेडरेशन को एक महिला पर भरोसा करने के लिए धन्यवाद करती हूं और सौभाग्य से मैं इस भरोसे पर खरा उतरने में सफल रही हूं। मुझे लगता है कि अगर पूरे देश में ऐसा माहौल बना दिया जाए और महिलाओं पर ज्यादा भरोसा किया जाए तो वे प्रबंधन के क्षेत्र में कहीं ज्यादा सूक्ष्म और सटीक उतरेंगी। महिलाओं को भी इस क्षेत्र में अधिक मेहनत करनी चाहिए और अपना समय इस पर लगाना चाहिए ताकि वे सफल हो सकें।
परिया शहरयारी हमेशा उद्देश्य के साथ आगे बढ़ी और सफलता हासिल करने की कोशिश करी। वह इस संबंध में अपनी बात रखते हुए कहती हैं कि मैं अपनी प्रशंसा खुद से नहीं करना चाहती, लेकिन मुझे लगता है कि मुझे जिस भी क्षेत्र में रखा जाए मैं उसमें सफल हो सकती हूं, क्योंकि मैं अपने काम से प्यार करती हूं। मुझे सौंपी गई जिम्मेदारी को मैं हमेशा बेहतरीन तरीके से निभाने की कोशिश करती हूं। मुझे वास्तव में बीच फुटबॉल पसंद है और मैं इस क्षेत्र के लिए जितना हो सकेगा उतना करूंगी।
फीफा द्वारा परिया शहरयारी को नियुक्त किए जाने के बाद ईरान फुटबॉल फेडरेशन ने एक संदेश में परिया शहरयारी के नाम लिखे गए संदेश में कहा कि ईरानी फुटबॉल फेडरेशन के लिए आपकी 19 वर्षों की ईमानदार सेवा ने हमें इन वर्षों में आपके सभी प्रयासों के लिए आपकी जितनी तारीफ की जाए कम है, विशेष रूप से देश के बीच फुटबॉल के उप महासचिव के क्षेत्र में आपने बेहतरीन तरीके से अपनी जिम्मेदारी को निभाया है। आपके विश्व फुटबॉल फेडरेशन फीफा में एक ईरानी के तौर पर शामिल होने पर पूरा देश गर्व महसूस करता है। हालांकि हम आप जैसी मूल्यवान व्यक्तित्व की उपस्थिति से वंचित रहेंगे। निसंदेह आपके पास अद्वितीय राष्ट्रीय और अंतर्राष्ट्रीय अनुभवों के साथ आप अपनी नई जिम्मेदारी को निभाने में सफल होंगी। आपको आपके उज्जवल भविष्य के लिए शुभकामना। दोस्तों, कार्यक्रम का समय अब यहीं समाप्त होता है, हमें अनुमति दें।
श्रोताओं, ये प्रसारण आप रेडियो तहरान की हिंदी सेवा से सुन रहे हैं। ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए। वेबसाइट का पता है parstoday.ir/hi। हमारा ईमेल आईडी है hindi@ws.irib.ir। तो श्रोताओं, इसी के साथ ये सभा यहीं पर संपन्न होती है। अब हमें इजाजत दीजिए। खुदा हाफिज। Thank you.